आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ। श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
आज पनि तपाई सबैलाई पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययन कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। साथै तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसीह अनि नमस्कार। श्रोता, आज हामी पवित्र धर्मशास्त्र बाइबल अध्ययनको क्रममा मत्ती 9 अध्यायबाट देख्न गइरहेका छौं। अघिल्लो अध्यायमा हामीले 6 आश्चर्य कर्महरू देखेका थियौं प्रभु येशूको, जुनले यो प्रस्तुत गर्दछ कि प्रभु येशू राजासँग महान शक्ति र सामर्थ्य र अधिकार हरेक कुरामाथि छ। अनि यो अध्यायले पनि उही विचारको निरन्तरता राख्दछ वा निरन्तरता दिँदछ। हामी देख्छौ कि उहाँ शारीरिक चंगाईको आश्चर्य कर्म गर्नुभएको येशु कपरनहुममा फर्किनुहुन्छ। आउनुहोस् मत्ती 9 अध्याय 1 पद हेर्दै अगाडि बढ़ौं। यहाँ यस प्रकार लेखिएको छ, त्यसपछि येशु डुंगामा चढ़ेर पारी जानुभयो र उहाँको आफ्नो शहरमा आउनुभयो। येशु गद्रिनीहरूको मुलुकबाट आफ्नै शहर कफरनहुममा फर्किआउनुभयो, किनभने गद्रिनीहरूले उहाँलाई त्यहाँ भएको चाहेनन्। अनि दुई पदमा हामी देख्दछौ, मानिसहरूले खाटमा पसिरहेको एकजना पक्षघात रोग लागेको मानिसलाई उहाँ कहाँ ल्याए। येशूले तिनीहरूको विश्वास देखेर पक्षघातीलाई भन्नुभयो, छोरा साहस गर, तिम्रा पाप क्षमा भएका छन्। यस घटनाको विवरण मर्कुसको पुस्तकमा स्पष्ट गरी दिइएको छ। मर्कुस भन्छन् कि कसरी यस व्यक्तिलाई घरको छाना भत्काएर येशू हुनुभएको कोठाभित्र ल्याइएको थियो, अनि प्रभु येशूले उसलाई निको पार्नुभयो, साथै पापको क्षमा पनि गरिदिनुभयो। चंगाई र पापको क्षमा आपसमा सँगसँगै जाँदछन्। अनि नौ अध्यायको तीन पदमा हामी पढ्छौं, शास्त्रीहरूमध्ये कतिले आपसमा भने, यिनी परमेश्वरको निन्दा गर्दैछन्। यी शास्त्रीहरूले विचार गरे कि प्रभु येशूले यस बिमारी व्यक्तिलाई कहिले पनि हिँड्न सक्ने बनाउनुहुन्न। प्रभुले तिनीहरूको मनका विचारहरू र हृदयका दुष्ट विचारहरू बुझ्नु भएर तिनीहरूलाई सोध्नुभयो। पद पाँचमा हामी पढ्छौ, किनकि के भन्नु सजिलो छ, तिम्रा पाप क्षमा भए, भन्नु कि उठ र हिँड भन्नु? तिनीहरूले उहाँको प्रश्नको उत्तर दिन सक्ने छैनन्। तर यदि तिनीहरूले उत्तर दिएको भए तिनीहरूले भन्नुपर्ने थियो। हामीलाई लाग्छ कि दुवैवटा उत्तिकै महत्वपूर्ण र महान कुरा हुन्। अनि छ र सात पदमा हामी पढ्छौं, तर मानिसको पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ भनी तिमीहरूले जान्न सक। तब उहाँले त्यस पक्षघातीलाई भन्नुभयो, उठ, तिम्रो खाट बोक र घर जाओ। अनि त्यो उठ्यो र आफ्नो घरतिर लाग्यो। मित्र, जब यो पक्षघाती रोगी उठ्यो र हिँड्न लाग्यो, यसको मतलब जसले उसलाई हिँड्न सक्ने शक्ति तुल्यायो उहाँ नै उसको पापको क्षमा गर्न योग्य हुनुहुन्थ्यो। तपाईँ र म पापहरूको क्षमा गर्न सक्दैनौ, केवल प्रभु येशू ख्रीष्ट मात्र त्यो गर्न सक्नुहुन्छ। जबकि हामी पापहरूको क्षमा गर्न नसकेकोले गर्दा, असक्षम भएकोले गर्दा, हामी आफैले मानिसलाई हिँड्ने तुल्याउन सक्दैनौ, तर प्रभु येशू परमेश्वरले मात्र त्यो गर्न सक्नुहुन्छ। मित्र, येशूमा कुनै कुरा पनि असम्भव छैन। यसपछि निम्न पदहरूमा हामी देख्छौ कि येशूले मत्ती भन्ने व्यक्तिलाई बोलाउनुहुन्छ। यहाँ उल्लेख भएको मत्ती र मर्कुस दुई अध्याय चौधमा उल्लेख भएको लेवी एउटै नाम हो, यो कुरा याद राख्नुहोस्। आफै यहुदी भए पनि मत्ती गलिलको राजा हेरोदको सरकारमा कर उठाउने एकजना अधिकारी व्यक्ति थिए। कर वा मसुल उठाउनेहरू सबैजनाबाट घृणित सम्झिन्थे, किनभने तिनीहरूले उचित भन्दा धेरै कर उठाएर त्यसको बढ्ता पैसा आफैसित राख्थे। यसरी तिनीहरू धनी हुन्थे। कर उठाउने जस्तो दुष्ट मानिसलाई येशूले आफ्नो चेला हुनको निमित्त बोलाउनु भयो भन्ने कुरा अवश्य अचम्म मान्नुपर्ने कुरा हो। तर पनि हामी यहाँ येशूको अनुग्रह देख्न सक्छौ। जब येशूले लेवीलाई वा मत्तीलाई बोलाउनुभयो, तब त्यो मत्तीले के गरे त? तिनले तत्काललाई आफैले थुपारेका धन छोडेर येशूको पछि हिँड्न लाग्यो। आफ्ना कलम कापी बाहेक तिनले अरू सबै थोक छोडे। अनि पछि लेवी अर्थात मत्तीले नयाँ नियमको मत्तीको सुसमाचार लेखे। यहाँ हेर्नुहोस्, लेवीले येशूलाई खोजेनन्, येशूले पहिले तिनलाई खोज्नुभयो र चुन्नुभयो। यसरी नै येशूलाई हामीले पनि पहिले चुनेनौ, उहाँले हामीलाई चुन्नुहुन्छ, त्यसपछि मात्र हामी उठेर उहाँको पछि लाग्छौ। दश पदमा भनिएको छ, नौ पद र दश पद, येशू त्यहाँबाट जानुहुँदा मत्ती भन्ने एउटा मानिसलाई कर उठाउने अड्डामा बसिरहेको देख्नुभयो र तिनलाई भन्नुभयो, मेरो पछि लाग। अनि तिनी उठे र उहाँको पछि लागे। उहाँ खाना बस्नु भएको बेला धेरै कर उठाउनेहरू र पापीहरू आए र येशू र उहाँका चेलाहरूसँग खाना बसे। येशूबाट पाएको नयाँ स्वतन्त्रता र आनन्द हर्ष खुशी मनाउनलाई मत्तीले आफ्नो घरमा एउटा ठूलो भोज राखे। र तिनले आफ्नो पुरानो साथी सहयोगीहरूलाई येशु भेट्न आऊ भनी निम्तो पठाए अनि तिनीहरूले उद्धार पाउने मौका पाएका मतीले चाहे। ख्रिष्टबाट आएका आशिषहरू मानिस आफ्नै लागि मात्र राख्नको निम्ति होइन तर अरूहरूलाई बाँड्नको निम्ति दिइएका हुन्। हामी अरूहरूलाई हाम्रो आत्मिक जीवन बाँड्दैनौ भने त्यो जीवन ओइलै हाल्छ। यहाँ हामी देख्दछौ मतीले ठूलो भोजको आयोजना गरे र त्यहाँ आफ्ना पूर्व सहकर्मीहरू मित्रहरूलाई पनि बोलाउँदछन् ताकि तिनीहरूले पनि प्रभु येशूलाई देख्न सकुन्, भेट्न सकुन् र अनुभव गर्न सकुन्। अनि 11-13 पदमा हामी पढ्छौ, यस प्रकार लेखिएको छ, जब फरिसीहरूले त्यो देखे तब उहाँका चेलाहरूलाई भने, किन तिमीहरूका गुरू कर उठाउनेहरू र पापीहरूसँग खान्छन्? यो सुनेर उहाँले भन्नुभयो, निरोगीहरूलाई वैद्यको आवश्यकता हुँदैन तर रोगीहरूलाई हुन्छ। तर गएर यसको अर्थ के हो तिमीहरू सिक, म बलिदान होइन दया चाहन्छु, किनकि म धर्मीलाई होइन तर पापीहरूलाई बोलाउन आए। मित्र, कर उठाउने जस्ता पापी मानिसहरूसित येशूलाई खाँदै गर्नुभएको देख्दा ती धार्मिक हुँ भन्ने त्यो फरिसीहरूलाई नराम्रो लाग्यो। यहाँ हामी फेरि देख्छौ मानिसहरू कति छिटो असल कामलाई खराब भन्न उत्सुक हुन्छन्, तर येशूले भन्नुभयो, म धर्मीहरूलाई होइन तर पापीहरूलाई बोलाउन आएको हुँ। येशू मानिसको शरीरको डाक्टर मात्र होइन, वैद्य मात्र होइन तर मानिसको प्राण र आत्माको डाक्टर र वैद्य पनि हुनुहुन्छ। हाम्रो आत्माको मुख्य रोग पाप हो। प्रभु येशू बाहेक मानिसको आत्माको रोग निको पार्न सक्ने अरू बिरलाई त के कुनै वैद्य छैन। यहाँ पद 13 प्रभु येशूले होसे भविष्यवक्ताद्वारा परमेश्वरले बोल्नु भएको कुरा फरिसीहरूलाई सम्झाइदिनुभयो। बलिदान चढाएर यहुदी व्यवस्था ठिकसँग पालन गरेर हामी परमेश्वरलाई खुशी पार्न सक्छौ भन्ने फरिसीहरूको विचार हुन्थ्यो। तर येशूले भन्नुहुन्छ कि परमेश्वरलाई खुशी पार्ने कुरा दया नै हो। पापीहरूबाट अलग रहनु र तिनीहरूलाई घृणा गर्नुको सट्टामा येशूले तिनीहरूलाई बोलाउनुभयो र तिनीहरूको पाप क्षमा गर्नुभयो र तिनीहरूलाई प्रेम गर्नुभयो। यसपछि हामी उपवास सम्बन्धमा प्रश्न गरिएको देख्दछौ। 14-15 पदमा भनिएको छ, तब योहन्नाका चेलाहरू उहाँका आए र उहाँलाई सोधे, किन हामीहरू र फरिसीहरू उपवास बस्दछौ तर तपाईँका चेलाहरू उपवास बस्दैनन्? येशूले तिनीहरूलाई भन्नुभयो, जबसम्म दुल्ला जन्तीहरूसँग रहन्छन् कि तिनीहरू शोक मनाउँछन् र, तर ती दिन आउनेछ जब दुल्ला तिनीहरूबाट लगिनेछन् तब तिनीहरू उपवास बस्नेछन्। यहुदी व्यवस्था अनुसार वर्षको एकै दिनमा मात्र अर्थात प्रायश्चितको दिनमा यहुदीहरू उपवास बस्नु आवश्यकता थियो, लेवी 23:27-29 पद अनुसार। तर फरिसीहरूले मानिसहरूका अगाडि धार्मिक देखा पर्नलाई अरू धेरै उपवासहरूका दिनहरू मान्दथे। एउटा यस्तो उपवास बस्ने दिनमा फरिसी र बप्तिस्मा दिने युहानाका चेलाहरू उपवास बसिरहेका थिए, तर येशू र आफ्ना चेलाहरू त्यस बेला उपवास बसिरहेका थिएनन्। अनि येशूका चेलाहरू यहुदी रीतिथितीहरू मान्दा रहेछन् भनेर कुनै कुनै यहुदीहरूले तिनीहरूमाथि दोष लगाउन खोजे। तर येशूले भन्नुभयो, मेरा चेलाहरू किन उपवास बस्नु पर्ने हो? म संसारमा हुँदा त्यो एउटा विवाहको भोज जस्तै हो। दुला उपस्थित हुँदा कोही पनि उपवास बस्दैन, त्यो बेला चाहिँ आनन्द मनाउने बेला नै हो। बप्तिस्मा दिने युहानाका चेलाहरूलाई उपवास बस्नु उचित थियो किनभने युहाना झ्यालखानमा थुनिराखिएका थिए। तर येशूका चेलाहरूलाई उपवास बस्नु उचित थिएन किनभने येशू तिनीहरूसँगै अझै भइरहनु भएको थियो। उपदेशक 3:1-4 पदमा भनिएको छ, सबै कुराको लागि समय छ, औ संसारमा सबै कामको बेला छ। रुने एउटा समय छ, हाँस्ने एउटा समय छ, शोक गर्ने एउटा समय छ, नाच्ने एउटा समय छ। तब येशूले पद 15 भन्नुभयो कि एक दिन आउनेछ जब दुल्ला तिनीहरूबाट अलग गराइनेछ। उहाँको अर्थ यो हो कि एक दिन म यहाँबाट जानेछु र त्यही दिनमा मेरा चेलाहरूको उपवास बस्ने समय हुनेछ। अनि 16 हामी पढ्दछौ, कसैले पुरानो वस्त्रमा नयाँ कपडाको टालो टाल्दैन किनकि नयाँ टालोले वस्त्रलाई फटाउँछ र वस्त्र झन बढी फाट्छ। नयाँ कपडाको टुक्रा पुरानो लुगामा गाँस्नु जस्तो अनुचित छ नयाँ जीवन पाएका येशूका चेलाहरूलाई पुरानो यहुदी रीतिथिति मान्नु त्यस्तै अनुचित थियो। त्यस्तै गरेर ख्रिष्टमा भएका नयाँ जीवन र संसारको पुरानो रीतिथिति र चालचलन एक अर्कोसित मिल्दैन, यो कुरा हामीले विचार गर्नुपर्दछ। सत्र पदमा भनिएको छ, कसैले पुराना छालाको मशकमा नयाँ दाग मध्य राख्दैन, नत्र त मशक फुट्दछ र दाग मध्य पोखिन्छ र मशक नष्ट हुन्छ, तर नयाँ दाग मध्य नयाँ छालाको मशकमा राखिन्छ र दुवै जोगिन्छ। यसरी नयाँ दाग मध्य पुरानो दाग मध्य हाल्ने छालाको भाँडा वा मशकमा हाल्न मिल्दैन। नयाँ दाग मध्य बढ्छ र छालाको भाँडा समेत नष्ट हुन्छ। नयाँ दाग मध्यको लागि तन्किन सक्ने नयाँ छालाको भाँडा चाहिन्छ, अर्थात नयाँ आत्मिक जीवनको लागि नयाँ व्यवहार चाहिन्छ। विशेष गरी शोक र इन्साफको डर हुने बेलामा यहुदीहरू उपवास बस्थे, तर ख्रिस्टले आत्मिक शोक र इन्साफको डर हटाएर तिनको सट्टामा आनन्द र उद्धार ल्याउनु भएको थियो। त्यसै कारण यहुदीहरूले गरे जस्तै येशूका चेलाहरूका निमित्त उपवास बस्न उचित थिएन। तैपनि हामी कहिले उपवास बस्नु पर्दैन भनेर येशूले सिकाउनु भएन। विशेष प्रार्थना गर्ने समयहरूमा र महत्वपूर्ण निर्णय गर्नुपर्ने समयमा उपवास बस्नु धेरै फाइदाजनक हुन्छ। आफ्नो परीक्षाको बेलामा येशू 40 दिनसम्म उपवास बस्नुभयो। कुनै व्यवस्थाको कारणबाट अथवा धार्मिक देखा पर्ने इच्छा होइन, तर परमेश्वरलाई झन भक्तिसँग आराधना गर्न र उहाँको इच्छा झन स्पष्टसँग बुझ्नलाई विश्वासीहरू उपवास बस्दछन्। तर उपवास नबस्नेहरू भन्दा हामी उपवास बसेर झन धर्मी ठहरिन्छौं भनेर हामी विचार नगरौं। बाहिरी चालचलन र रीति थितिको पालनबाट होइन, तर शुद्ध हृदयबाट साँचो धार्मिकता उत्पन्न हुन्छ। यसपछि निम्न पदहरूमा हामी देख्छौ कि येशू प्रभुले एक स्त्रीलाई निको पार्नुहुन्छ, एक बालिकालाई मृत्युबाट पुनः ब्योताई उठाउनुहुन्छ। अहिले हामी येशूको 8 र 9 आश्चर्य कर्म देख्छौ। 18 पदमा भनिएको छ, जब उहाँले तिनीहरूलाई यी कुरा भन्दै हुनुहुन्थ्यो, तब सभाघरका एउटा शासक आए र उहाँलाई दण्डवत गरी भने, मेरी छोरी भर्खरै मरी, तर आएर त्यसमाथि तपाईँको हात राखिदिनुहोस् र त्यो जीवित हुनेछ। यहाँ हामी यस व्यक्तिको ठूलो विश्वास देख्छौ। भन्छन्, मेरी छोरी अहिले मरी, तर आएर तपाईँको हात त्यसमाथि राखिदिनुहोस् र त्यो बाँच्नेछ। कति ठूलो विश्वास त्यस व्यक्तिमा हामी देख्दछौ। अनि 19 पदमा भनिएको छ, येशू उठ्नुभयो र आफ्ना चेलाहरूसँग तिनको पछि लाग्नुभयो। अहिले येशू र उहाँका चेलाहरू यस याइरस भन्ने शासकको घरतिर लागे। 20 भनिएको छ, त्यति नै बेला 12 वर्षदेखि रगत बहने रोग भएकी एउटी स्त्री पछिल्तिरबाट आएर उहाँका वस्त्रको किनार छोई। त्यो सानी केटी 12 वर्षकी थिइन् र यो स्त्री चाहिँ रगत बग्ने व्याथाले 12 वर्षदेखि ग्रसित थिइन् र तिनले विश्वाससित उहाँलाई आएर छुनुभयो र तिनी तुरन्तै निको भइन्। मित्र, येशूको वस्त्रमा कुनै शक्ति थिएन, शक्ति चाहिँ उसको विश्वासमा ख्रिष्टप्रति थियो र ख्रिष्टको शक्ति त्यहाँ प्रदर्शन भएको छ। 21 र 22 पदमा भनिएको छ, किनकि त्यसले मनमनै सोचेकी थिए, मैले उहाँको वस्त्र मात्र छोए भने पनि म निको भइ जानेछु। फनक्क फर्की हेर्दा येशूले त्यस स्त्रीलाई देख्नुभयो र भन्नुभयो, छोरी साहस गर, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ। त्यो स्त्री त्यही घड़ी निको भई। मित्र, लुकाले यो आश्चर्य कर्मको बारेमा विवरण सहित जानकारी दिन्छन्। अहिले येशू यस स्त्री भएको ठाउँदेखि अगाडि राइरस भन्ने शासकको घरतिर बढ्छन्। 23 र 24 हामी पढ्छौ, अनि जब येशू शासकको घरमा आइपुग्नुभयो, उहाँले बाँसुरी बजाउनेहरू र भीड़ले खैला बैला मचाइरहेको देख्नुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो, बाहिर जाओ, किनकि ठिटी मरेको छैन तर सुतेकी छे। तिनीहरूले उहाँको हाँसो गरे। जब याइरसको घरमा आइपुगे, मानिसहरू पहिले नै भेला भएर त्यस बालिकाको निम्ति शोक गरिरहेका थिए, विलाप गरिरहेका थिए। उहाँले तिनीहरूलाई भन्नुभयो कि सानी केटी सुतेकी मात्र छिन्, मरेकी छैन। तब ती मानिसहरूले उहाँको हाँसो गरे, किनकि त्यो बच्ची त्यस बेलासम्म पहिले नै मरिसकेकी थिइन्। कसैले पनि विश्वास गरेनन् कि येशूले त्यस सानी बालिकालाई मृत्युबाट ब्युतै उठाउन सक्नुहुन्छ। तर उहाँ मरेको लासतिर बढ्नुभयो। 25 पदमा भनिएको छ, भीड़लाई बाहिर निकाल्नु भएपछि उहाँ भित्र पस्नुभयो र त्यस ठिटीको हात समात्नुभयो अनि त्यो ठिटी जुरुक्क उठी। यो चाहिँ सुसमाचारको पुस्तकमा मृत्युबाट भएको जी उठाई रेकर्ड मध्ये पहिलो हो। हामी तीनवटा येशूले मृत्युदेखि बिउतै उठाएको घटना सुसमाचारको पुस्तकमा देख्छौ। अहिले 12 वर्षदेखि रगत बहने व्याथा भएकी स्त्री निको पार्नु भएपछि 12 वर्षको केटीलाई मृत्युबाट उठाउनु भएपछि उहाँको नाउँ चारैतिर फैलियो। अनि 26 पदमा हामी पढ्छौं, तब यस कुराको कीर्ति त्यस मुलुकभरि फिजियो। यसपछि हामी येशूको 10 आश्चर्य कर्मको देख्छौ, त्यो चाहिँ अन्धा मानिसको आँखा खोलिदिनुभयो। 27 पदमा येशू त्यहाँबाट आउनुहुँदा दुईजना अन्धाहरू, हे दाउदका पुत्र, हामी माथि दया गर्नुहोस् भनी कराउँदै उहाँको पछि पछि लागे। मित्र, यो कुराको ध्यान देऊ कि यी दुई अन्धा व्यक्तिहरूले येशूलाई दाउदको पुत्र भनी पुकार गर्दछन्। यो सुसमाचारमा अति नै महत्वपूर्ण कुरा हो जुनले उहाँलाई राजाको रूपमा प्रस्तुत गर्दछ। अनि 28-30 पदमा भनिएको छ, उहाँको घरमा पस्नु भएपछि ती अन्धा मानिसहरू उहाँका आए। येशूले तिनीहरूलाई भन्नुभयो, म यो गर्न सक्छु भनी कि तिमीहरू विश्वास गर्दछौ? तिनीहरूले उहाँलाई भने, ज्यू प्रभु। तब उहाँले तिनीहरूका आँखा छोएर भन्नुभयो, तिमीहरूको विश्वास अनुसार तिमीहरूलाई होस्। अनि तिनीहरूका आँखा खोलिए। येशूले यसो भनेर तिनीहरूलाई कड़ा आज्ञा दिनुभयो, यो कुरा कसैले थाहा नपाओस्। यो अर्को उल्लेखनीय मामला हो जब प्रभु तिनीहरूलाई आफ्नो जीवनमा भएका कुरा कसैले नबताउनु भनेर आज्ञा गर्नुहुन्छ। उहाँले कोरीलाई पनि उही कुरा भन्नुभएको थियो। यो यसको निम्ति प्रभुसँग थुप्रै कारणहरू छन्, तर एउटा चाहिँ यस अनुच्छेदमा स्पष्ट पारिएको छ। उहाँका आश्चर्य कर्मको प्रकाशले गर्दा, त्यसको कीर्तिले गर्दा मानिसहरूको भीड उहाँ कहाँ यति धेरै घुइचो लाग्दथे कि वास्तवमा उहाँको कार्यमा बाधा पुगिरहेको थियो। अनि 31 पदमा हामी पढ्छौ, तर तिनीहरू गए र त्यस इलाकाभरि उहाँको कीर्ति फिजाए। ती अन्धाहरू गए र उहाँको त्यो आश्चर्य कर्मको कीर्ति पूरा मानिसहरूलाई चारैतिर फिजाए। आफ्ना खुशी आनन्द तिनीहरूले रोक्न सकेनन्। अहिले हामी अर्को 11 आश्चर्य कर्मतिर आउँछौ। अर्को भूत आत्माले ग्रसित व्यक्ति प्रभुले निको पार्नुहुन्छ। 32-33 भनिएको छ, जब उहाँहरू निस्केर जाँदै हुनुहुन्थ्यो तब भूत लागेको एउटा गुंगा मानिस उहाँ कहाँ ल्याइयो। भूत निकालेपछि त्यो गुंगु बोल्यो, अनि इसरायलमा कहिले यस्तो देखिएन भन्दै भीड छक्क पर्यो। अहिले फरिसीहरूको प्रतिक्रियाको ध्यान दिनुहोस्। 34 पदमा भनिएको छ, तर फरिसीहरू भन्न लागे, भूतहरूका मालिकद्वारा त्यसले भूत निकाल्दछ। हेर्नुहोस्, ती फरिसीहरूले येशूको शक्तिलाई इन्कार गर्न सकेनन्। त्यो सबैलाई स्पष्ट थियो। त्यसकारण उहाँको शक्ति शैतानबाट आएको हो भनेर तिनीहरूले उहाँलाई दोष लगाइकन अनादर गर्न खोजे। अनि 35 पदमा हामी पढ्छौ, येशू समस्त शहरहरू र गाउँहरूतिर तिनीहरूका सभागहरूमा शिक्षा दिँदै राज्यको सुसमाचार प्रचार गर्दै र हरेक किसिमका रोग र दुर्बलताहरू निको पार्दै हिँड्नुभयो। राज्यको सुसमाचार चाहिँ परमेश्वरको अनुग्रहको सुसमाचार होइन। यसको मतलब त्यहाँ दुई सुसमाचारहरू छन् भनी भिन्नता बनाउन खोजेको होइन। या खालि एउटै मात्र सुसमाचार छ, तर त्यहाँ यसको थुप्रै मुखहरू वा पक्षहरू छन्। राज्यको सुसमाचार चाहिँ स्वर्गीयको राज्य नजिकै थियो भन्ने घोषणा थियो। यसको अर्थ राजाको लागि तयार हुनु हो। यसले क्रूसमा जान लागिरहनु भएको राजालाई ग्रहण गर्ने र उहाँलाई पछ्याउने हृदय स्थितिको वा हृदय अवस्थाको माग गर्दथ्यो। भनिएको छ, येशू समस्त शहरहरू र गाउँहरूतिर तिनीहरूका सभाघरहरूमा शिक्षा दिँदै राज्यको सुसमाचार प्रचार गर्दै हरेक किसिमको रोग र बिमार निको पार्दै हिँड्नुभयो। अनि महान उही परमेश्वर प्रभु आज पनि उपस्थित हुनुहुन्छ। तपाईँ र मेरो जीवनमा कस्तो किसिमको समस्या छ? उहाँ हिजो आज सधैँभरि समान परमेश्वर हुनुहुन्छ। उहाँ कहाँ विश्वाससँग हामी आऊ। अनि 36 पदमा हामी पढ्छौ, तर भीड़लाई देखेर उहाँको हृदय तिनीहरूका निम्ति दयाले भरियो, किनभने तिनीहरू गोठाला बिनाका भेडाहरू जस्तै हैरान र असहाय भएका थिए। मित्र, उहाँको पूरा जीवनभरि येशू मानिसहरूप्रतिको प्रेम र दयाले प्रेरित हुनुभएको थियो। मानिसहरूको निम्ति उहाँको महान प्रेमले गर्दा उहाँले आफ्नो ज्यान तिनीहरूका लागि क्रूसमा अर्पण गर्नुभयो। दिनभरि यात्रा गरेर प्रचार गर्नु भएपछि उहाँ थाकेर पनि भीड़हरूलाई त्यसै फर्काउन सक्नु भएन। तिनीहरू भेडार जस्तै थिए र उहाँ तिनीहरूका गोठाला हुनुहुन्थ्यो। 37 पदमा भनिएको छ, तब उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, फसल प्रशस्त छ तर खेतालाहरू थोरै छन्। येशूले भीड़लाई नजर लगाएर आफ्ना चेलाहरूलाई भन्नुभयो, फसल प्रशस्त छ, त्यो फसल धान र मकैको होइन तर मानिसको आत्माको फसल हो। मानिसहरू कटनीको निम्ति पर्खिरहेका अन्नको बाली जस्तै हुन् तर खेतालाहरू थोरै छन्। अनि 38 हामी पढ्छौ, यसकारण फसलका प्रभुलाई प्रार्थना गर र उहाँले आफ्ना फसलमा खेतालाहरू पठाइदिउन्। मित्र, फसल चाहिँ परमेश्वरको हो, तर परमेश्वरले आफ्ना फसल हामी विश्वासीहरूमा सुम्पिदिनु भएको छ। उहाँले आफ्नो फसलको निम्ति हामीलाई जिम्मा दिनुभएको छ। येशूले आफ्नो चेलाहरूलाई भन्नुभयो, यसकारण फसलका प्रभुलाई प्रार्थना गर र उहाँले आफ्ना फसलमा खेतालाहरू पठाइदिउन्। फसलका प्रभु अर्थात परमेश्वर आफैले अरू खेतालाहरूलाई पठाउन सक्नुहुन्थ्यो, तर येशूले हामीलाई नै खेतालाहरूको लागि प्रार्थना गर्न अराउनुभयो। बाली काट्ने बेलामा खेतालाहरू थोरै भए भने के हुन्छ? फसलको केही खण्ड नष्ट हुन्छ। अनि फसल नष्ट हुन्छ भने त्यसको कारण यही हुन्छ, हामीले पुग्दा खेतालाहरूलाई बोलाएका थिएनौ। परमेश्वरको फसलको लागि हामी साँच्ची नै वास्ता गर्छौं कि? हाम्रा वरिपरिका मानिसहरूको प्राणको निम्ति हामी फिक्री गर्छौ कि? गर्छौ भने हामी खेतालाहरूको निम्ति बिन्ती गर्नेछौ। बिन्तीको साथसाथै हामी आफै पनि त्यस काममा लाग्नेछौ। तर परमेश्वरले हाम्रो प्रार्थना पूरा गर्नुभन्दा पहिले उहाँ हामीसित एउटा प्रश्न सोध्नुहुन्छ, के तिमी आफै पनि काम गर्दछौ कि अर्को मानिसलाई पठाइदिनुहोस् भने तिमी मसँग माग्दछौ? उहाँ हामीलाई भन्नुहुन्छ, पहिले तिमी आफै खेतबारीमा जाऊ र काममा लाग, अनि जब म तिमीहरूलाई सारा हृदय र बलले काम गरिरहेको देख्छु तब म तिम्रो प्रार्थनाको उत्तर दिन्छु र तिमीलाई सहायता दिनलाई अरू खेतलाहरू पठाइदिनेछु। धेरै विश्वासीहरूले फसलमा खेतलाहरू पठाउनुहोस् भनेर परमेश्वरसित प्रार्थना गरेका छन्, अनि परमेश्वरले तिनीहरूलाई भन्नुहुन्छ, हुन्छ म तिमीहरूलाई नै पठाउँछु। मित्र, सुसमाचार दिने काम सेवकहरूको मात्र होइन तर हरेक विश्वासीहरूको जिम्मेवार हो। येशूले भन्नुभयो, तिमीहरूले मलाई चुनेनौ तर मैले तिमीहरूलाई चुने ताकि तिमीहरू फल फलाउन सक। अनि हामी यसैया भविष्यवक्त जस्तै हौ, जब उसले म कसलाई पठाउँ भनेर परमेश्वरले सोध्नु भएको यसैयाले सुने अनि यसैयाले यसो भनेर जवाब दिए, परमप्रभु म हाजिर छु, मलाई पठाउनुहोस्। अनि येशूले भन्नुभयो, म तिमीहरूको साथ पृथ्वीको अन्तसम्म छु। प्रभु तपाई सबैलाई धेरै धेरै आशिष दिउन्।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न 9847035679, 9847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।